ना विश्लेषण र विचार शुक्लफाटा समाचार। नमस्कार, शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी विजयालक्ष्मी गुरुङसँगै म ओम प्रकाश पाण्डेय। बारासिंह एफएम 102.2, बझाङको सैपाल एफएम 100.6, बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रो मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
कञ्चनपुरको भीमदत्त नगरपालिकालाई जोड्ने जैविक र पर्यटन मार्ग निर्माण कार्य सुरु। कञ्चनपुरका निजी विद्यालयका विद्यार्थी सामुदायिक विद्यालयतर्फ आकर्षित।
उग्रतारा सार्वजनिक यातायात समिति डडेलधुराको बसमा आग लागि दार्चुलाका स्थानीय तहहरूमा न्यायिक समिति गठन भएसँगै उजुरीको संख्या बढ्दै।
जेठभित्रै सबै तहमा कर्मचारी व्यवस्थापन गर्ने सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको भनाई। आफ्ना माग सम्बोधन नगरे सरकारलाई समर्थन नगर्ने राजपाको भनाई।
र सुर्खेतमा जारी कर्णाली प्रिमियर लिग केपिएल T20 क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबलाई।
स्टाफ नर्स, एचए, फार्मेसी, ओभरसियर, सिएमए आदि प्राविधिक विषय पढ्न चाहने एसईई दिएका विद्यार्थीहरूका लागि अत्यन्त जरुरी सूचना।
विगत वर्षहरूको विशेष सफलतापछि यस वर्ष पनि यसै क्षेत्रमा लामो समयदेखि संलग्न अनुभवी प्राध्यापकहरूद्वारा प्रवेश परीक्षा तयारी कक्षा इन्ट्रान्स प्रिपरेसन क्लासहरू सञ्चालन भइरहेकाले स्टाफ नर्स, एचए, फार्मेसी, ल्याब टेक्निसियन, ओभरसियर, सब ओभरसियर, सिएमए, अनमी, अमिन, जेटिए, आईएससीएजी, प्लस टू साइन्स आदि प्राविधिक विषय पढ्न चाहने माध्यमिक शिक्षा परीक्षा एसई दिएका विद्यार्थीहरूले तुरन्त सम्पर्क राख्नुहोला। नयाँ समूहका कक्षा सञ्चालन यही जेठ 10 गतेदेखि।
सम्पर्क फार्मिस्ट स्कुल अफ मेडिसिन तथा सेती महाकाली नर्सिङ क्याम्पस, भाषी महेन्द्र नगर।
सम्पर्क नम्बर 0995251113, मोबाइल 9848723916, 9812782002।
अब समाचार विस्तारमा। कञ्चनपुरको भीमदत्त नगरपालिकाको उत्तरी क्षेत्रमा जैविक मार्ग निर्माणपछि दक्षिणी क्षेत्रमा पर्यटन मार्ग बनाउन सुरु गरिएको छ। भीमदत्त वडा नम्बर 13 झलुङ्गे पुलदेखि वडा नम्बर 19 बाघबाटसम्म पर्यटन मार्ग बनाउन लागिएको हो। ती दुवै मार्गलाई भीमदत्त नगरपालिकालाई चक्रपथबाट जोडेर नगर यातायात सञ्चालनको योजना अन्तर्गत निर्माण गर्न लागिएको हो। श्रृङ्खला फाटा राष्ट्रिय निकुञ्ज किनार भएर जाने उक्त मार्ग झलुङ्गे पुलदेखि बाघफाटासम्म निर्माण गरिनेछ। भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले नगर क्षेत्रमा चक्रपथ निर्माण योजना अन्तर्गत पर्यटन मार्ग निर्माण गरिन लागेको बताउनुभयो। घाडीघाँचमा जैविक मार्ग निर्माण भएको छ, यस क्षेत्रमा पर्यटन मार्ग बनाउँदैछौँ। ती दुवैलाई जोडेर चक्रपथ बनाउने लक्ष्य रहेको छ, नगर प्रमुख विष्टले भन्नुभयो। त्यसपछि नगर क्षेत्रमा नगर यातायात सञ्चालन गर्छौँ। पर्यटन मार्गले भीमदत्त नगर पालिका 13, 14, 16, 15, 18, 19 वडालाई एक आपसमा जोड्नेछ। झलुङ्गे पुलदेखि बाघपाटासम्म झन्डै 20 किलोमिटर सडक दुई लेनको हुनेछ। स्थानीयले सडकलाई 10 मिटर चौडा बनाउन जग्गा दिन सहमत भएका छन्। पर्यटन मार्गले वन्यजन्तुबाट बाली नाली जोगिने र स्थानीय स्तरमा रोजगारीमा वृद्धि हुने भीमदत्त नगरपालिका 15 गोब्रैयाका स्थानीय कृष्ण दत्त भट्टले बताउनुभयो। पर्यटन मार्ग र जैविक मार्गलाई जोड्न पूर्वमा बाघपाटादेखि बारकुण्डा र पश्चिममा ब्रह्मदेवदेखि झलुङ्गे पुलसम्म सडक निर्माण गर्ने नगरपालिकाको योजना रहेको छ।
कञ्चनपुरको शुक्लफाटा नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा संस्थागत निजी विद्यालय छाडेर आउने विद्यार्थीको संख्या चालु शैक्षिक सत्रमा बढेको छ। नगरपालिका कार्यपालिकाले सामुदायिक विद्यालय सुधारका लागि गुणस्तरीय शिक्षा अभियानको सुरुवात गरेपछि संस्थागत विद्यालयमा पढ्दै गरेका बालबालिकालाई छुटाएर अभिभावकहरूले सामुदायिक विद्यालयमा भर्ना गराएका हुन्। नगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयमा कक्षा कोठा व्यवस्थापन, शौचालय, खानेपानी र इको पार्क लगायत सुविधाको व्यवस्था गरिएपछि अभिभावकको आकर्षण बढेको हो। विगतमा सामुदायिक विद्यालय बीचमै छाडेर अभिभावकले बालबालिकाहरूलाई निजीमा लग्थे। शिवशङ्कर माध्यमिक विद्यालय गर्जमुनिका प्रधानाध्यापक विष्णु दत्त जोशीले भन्नुभयो, विद्यालय सुधारका लागि कार्य अगाडि बढाइएपछि संस्थागत विद्यालयमा पढ्दै आएका बालबालिका सामुदायिक विद्यालयमा फर्किएका छन्।
नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य लेखराज भट्टले दुई वाम पार्टीको एकताले जनतामा नयाँ उत्साह आएको बताउनु भएको छ। पार्टी एकतापछि आज पहिलो पटक आफ्नो गृह क्षेत्र पुगेका नेता भट्टले आफ्नो निवासमा शुभकामना दिन आएका नेता कार्यकर्ताहरूलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो। पूर्व मन्त्री समेत रहनुभएका नेता भट्टले अब माओवादी एमाले विघटन भइसकेकोले कार्यकर्तालाई गुट उपगुटमा नलागी एक ढिक्का भएर लाग्न निर्देशन दिनुभयो। सात नम्बर प्रदेशमा पूर्व एमाले पनि गुट उपगुट र माओवादीमा पनि गुट उपगुट थिए। अहिले पनि फेरि त्यही प्रवृत्ति र पात्रले खेल्न खोजिरहेकोले अब विघटन भएका दुवै पार्टीका गुप उपगुट भत्काएर नयाँ तरिकाले पार्टीलाई अगाडि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो। नेतृत्वको विषयमा केही समस्या छैन, विगतको जस्तै दुवै पार्टीभित्र खेल्ने प्रवृत्तिले पार्टीलाई सही ठाउँमा लैजान सक्दैन। नेता भट्टले पार्टीका माथिल्ला कमिटीमा 7 नम्बर प्रदेशमा सहभागिता हुन नसक्नु आफूहरूभित्रको टुटफुटको राजनीतिको परिणाम भएको बताउनुभयो। भट्टले विगतको जस्तै गुट उपगुट बनाइराख्ने हो भने केन्द्रका नेताहरूले पनि आफूहरूमाथि खेलिराख्ने र एक ठाउँबाट आउन नदिने खेल दोहोरिनेतर्फ सचेत रहन कार्यकर्तालाई निर्देशन दिनुभयो। नेता भट्टलाई गेटा विमानस्थलबाट पार्टीका नेता कार्यकर्ताले स्वागत गर्दै निवाससम्म पुर्याएका थिए।
सशस्त्र द्वन्द्वका समयमा पीडित भएकाहरूले राहत मिल्ने कार्यक्रम ल्याउन स्थानीय सरकारलाई आग्रह गरेका छन्। स्थानीय सरकार मार्फत द्वन्द्व पीडितहरूका लागि न्याय र परिपूरणका अवसरहरू कसरी सिर्जना गर्न सकिन्छ भन्ने सवालमा आज महेन्द्रनगरमा आयोजित एक कार्यक्रममा सहभागी जिल्लाका द्वन्द्व पीडितहरूले स्थानीय सरकारले द्वन्द्व पीडितलाई राहत हुने खाले कार्यक्रम ल्याउनु पर्ने माग गरेका हुन्। मुलुकमा 3 तहका सरकार निर्माण भइसकेको अवस्थामा द्वन्द्व पीडितहरूले आफ्ना पीडा अब केही कम हुन्छन् कि भन्ने आशा जगाएका छन्। आफूहरूले द्वन्द्वका समयमा धेरै पीडा सहेको बताउँदै भेटकोट नगरपालिका 5 जयन्ती पन्तले जीविकोपार्जनका लागि केही कार्यक्रम ल्याउन स्थानीय सरकारका प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो। द्वन्द्व पीडित र स्थानीय सरकारका जनप्रतिनिधि सहभागी कार्यक्रममा थुप्रै द्वन्द्व पीडितहरूले विभिन्न मागहरू राखेका छन्। द्वन्द्व पीडित एवं एकल महिला जानकी जोशीले स्थानीय सरकारले अब गठन गर्ने नगर प्रहरी र विभिन्न कर्मचारी भर्नामा द्वन्द्व पीडित तथा तिनका परिवारका सदस्यहरूलाई रोजगारी दिनुपर्ने बताउनुभयो। सहुलियत ब्याजमा ऋणको व्यवस्था, द्वन्द्व पीडितहरूलाई विभिन्न करमा छुट दिनुपर्ने गरी कार्यक्रम ल्याउनुपर्ने समेत द्वन्द्व पीडितहरूले माग गरेका छन्। विकास निर्माण र विभिन्न अवसरमा द्वन्द्व पीडितहरूलाई अर्थपूर्ण रूपमा सहभागिता गराइनुपर्ने, विभिन्न वडावडामा परिचय पत्र बनाइदिनुपर्ने, रोजगारमूलक कार्यक्रम, कृषि तथा पशुपालन व्यवसायमा द्वन्द्व पीडितहरूलाई प्रोत्साहन हुने खालका नीति तथा कार्यक्रम स्थानीय सरकारले समावेश गराई बजेट विनियोजन गर्नुपर्ने लगायतका माग द्वन्द्व पीडितहरूले गरेका छन्। भेटकोट नगरपालिका 2 वडा अध्यक्ष नरेश सिंहले द्वन्द्व पीडितका लागि नगरसभाले केही कार्यक्रम आगामी वर्ष कार्यक्रममा समावेश गर्ने बताउनुभयो। अधिवक्ता एवं न्यायका क्षेत्रमा कार्यरत संस्था आइसिटिजका कार्यरत भूपेन्द्र खनालले स्थानीय सरकारले द्वन्द्व पीडितहरूका लागि विभिन्न कार्यक्रम ल्याउन सके त्यसले उनीहरूलाई निकै सहज हुने बताउनुभयो। उहाँले राज्यले द्वन्द्व पीडितहरूलाई न्याय र परिपूर्ण दिने सवालमा अब ढिलाइ गर्न नहुने प्रस्ट्याउनुभयो। आइसिटिजको सहकार्यमा न्याय तथा अधिकार संस्था जुरीले स्थानीय सरकार मार्फत द्वन्द्व पीडितहरूका लागि न्याय र परिपूरणका अवसरहरू कसरी सिर्जना गर्न सकिन्छ भन्ने सवालमा छलफल गरेको थियो।
उग्रता र सार्वजनिक यातायात समिति डन्डेलधुराको बसमा आग लागि भएको छ। सुविधा सम्पन्न एयर सस्पेन्सन बसमा आगो लाग्दा बस ध्वस्त भएको छ। काठमाडौँबाट डन्डेलधुराका लागि छुटेको 2492 नम्बरको बसमा आज बिहान आग लागि भएको हो। पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बर्दियाको बाँसगढी नजिक बस गुडिरहेका बेला आगो लागेको उग्रता र यातायात समितिले जनाएको छ। पश्चिमतर्फ नै आइरहेको अर्को गाडीलाई ओभरट्याक गर्ने क्रममा गाडीको चक्कामा एक्कासी आगो लागेको उग्रतारा सार्वजनिक यातायात समितिका अध्यक्ष पदमराज जोशीले बताउनुभयो। आगो दन्किएपछि बस चलेर पूर्ण रूपमा नष्ट भएको छ भने यात्रुहरू सबै सकुशल रहेको बर्दिया प्रहरीले जनाएको छ। तार सट भई आगो लागेको अनुमान गरिएको छ। उग्रतारा यातायातले केही समय अगाडि समिना गृह र शौचालय सहितको बस सञ्चालनमा ल्याएको छ।
सरकार गठन भएको 100 दिन पुरा भइसकेको छ। यस अवधिमा सरकारले गरेका उपलब्धिका लेखाजोखाका सम्बन्धमा विश्लेषक ऐनबहादुर सिंहको विश्लेषणात्मक सामग्री सहकर्मी विजयालक्ष्मी गुरुङबाट।
केपी शर्मा ओलीको दोस्रो प्रधानमन्त्रीत्व कालको हनीमुन सम्पन्न भयो। साँच्चै हनीमुन भयो उनका लागि। के गर्यो भन्नुभन्दा पनि के भयो भन्नु बढी उपयुक्त हुनेछ। यो 100 दिनको कार्यकालमा मुलुकको कूटनैतिक इतिहास र राजनैतिक इतिहासका 3 महत्त्वपूर्ण घटना भए। प्रधानमन्त्री ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण 1 महिनाको छोटो अवधिभित्र, अनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन पार्टी एकीकरणमा रूपान्तरण, साथै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संयुक्त संघीय सदनमा नेपाल सरकारको नीति र कार्यक्रम प्रस्तुति हो। यिनै ऐतिहासिक घटनाहरूले 100 दिनको भार वात्तै बढाइदिएका छन्। त्यसैले ओली सरकारका यी 100 दिनको सन्दर्भमा निकै घटनाहरूको संक्षिप्त चर्चा गर्नु सान्दर्भिक ठहरिनेछ। जहाँसम्म नेपाल भारतको कूटनैतिक सम्बन्ध र ओली मोदीको पारस्परिक भ्रमणको प्रश्न छ, यो निकै जटिल छ। सौहार्दपूर्ण र कटुताको ककटेल, नेपालको राणाहरूको जहानिया तानाशाहीबाट मुक्ति र भारतको बेलायती सत्ताबाट मुक्तिदेखि नै यी दुई मुलुकका बीच विवादको घण्टी हालसम्म बजेको बजै छ। संविधान सभाद्वारा नेपालको संविधान घोषणाको सिलसिलामा आफ्नो सुझावको अनादर गरेको असन्तुष्टि स्वरूप नाकाबन्दी लगाउँदा ओलीले चर्को विरोध गरे। त्यसले गर्दा ओलीको पहिलो कार्यकालमा भारतसितको सम्बन्ध कटुतापूर्वक रह्यो। ओलीका त्यही विरोधका कारण एमाले प्रति जनआकर्षण बढ्न जाँदा उक्त दल निर्वाचनमा सबैभन्दा बढी शक्तिशाली बन्न पुग्यो र केपी पुनः सत्ताको नेतृत्व सम्हाल्न पुगे। पासा पल्टियो, भारतको सहयोग बिना नेपालको सत्ता नचल्ने अनि नेपाललाई चिडाएर भारतको दुनो नसोजिने सम्बन्ध सुधार दुवैका लागि अपरिहार्य बन्यो। तर रेल र पानी जहाजले मात्रै पुग्दैन, सम्बन्धमा दिगो सुधार ल्याउने भए सीमा विवाद टुङ्गिनु पर्यो। सीमा क्षेत्रमा निर्मित भारतीय बाँध र नहरले नेपाली भूमि डुबानमा पर्नु भएन। व्यापार असन्तुलनमा सुधार ल्याएर व्यापार घाटा घटाउनु पर्यो। अधुरा परियोजनाहरू यथाशीघ्र कार्यान्वयन हुनु पर्यो, अनि मात्र मोदीको महातीर्थ यात्रा साँच्चीकै सुगत मानिनेछ। मुक्तिनाथ, पशुपतिनाथ र जानकीले आशिष दिनेछन्। दुई ठूला वामपन्थी दलको एकताले नेपालको वामपन्थी शक्तिलाई निकै सशक्त बनाएको छ र निर्धक्क भएर काम गर्ने ठूलो अवसर पनि प्रदान गरेको छ। प्रतिबद्धता व्यक्त गरे अनुसार सामाजिक न्याय सहितको समृद्धि हासिल गर्न सके यो सरकारको आयु लम्बिनेछ। आगामी आम निर्वाचनहरूमा पनि लड्डु हातबाट खस्ने छैन। नीति र कार्यक्रमको कुरा गर्दा दुई तिहाई बहुमत प्राप्त सरकारद्वारा तयार पारिएको हो, बुद्धि विवेक लगाएरै बनाएको होला। तर नीति र कार्यक्रम वार्षिक हुन्छ, यो आवधिक जस्तो छ। अर्थात् एक वर्षभित्र यति काम कुरा गर्छौँ भन्नुभन्दा 5 या 10 वर्षभित्र यति यति काम सम्पन्न गर्छौँ भनिएको छ। जे होस्, नीति र कार्यक्रमको सार्थकता तयारीमा भन्दा त्यसको कार्यान्वयनमा हुनेछ, त्यो एक वर्षपछि मात्र थाहा हुनेछ। अन्तमा अहिलेसम्मकै सर्वाधिक शक्तिशाली मानिएको र गोलीबाट होइन बोलीबाट सत्ता हात पारेको यो सरकारले हनीमुनका 100 दिनभित्र हासिल गरेका उपलब्धिहरूलाई सुदृढ र सार्थक निकास दिन सके यो दिनको ऐतिहासिक महत्त्व स्थापित हुन जानेछ। जनहित भन्दा सोहित तर्फ लालायित भएर जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान चरितार्थ हुनेछ।
समाचारमा पालो भएको छ श्रोता विचारको। सरकार गठन भएको 100 दिन पूरा भइसकेको छ। यो 100 दिने अवधिमा सरकारले के उपलब्धिमूलक काम गरे जस्तो लाग्छ भनेर हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
सरकार गठन भएपछि यो त्यति साह्रै उपलब्धि धेरै कायापलट भयो जस्तो त लाग्दैन। तैपनि अब केही सुधारात्मक कदमहरू आएका छन् अंशगत रूपमा। अहिले सुन तस्करी काण्डदेखि लिएर अरू थुप्रै काममा राम्रो राम्रो देखिरहेछ। अब त्यो त्यसले पार पायो भने चाहिँ तत्कालै हौसिहाल्नुपर्ने, एकदमै खुसी हुनुपर्ने चाहिँ होइन। अहिलेको यो सरकारको सिम्टम त्यो देखिरहेको छ। जस्तै अहिले जनताको म्यान्डेट अनुसार दुईवटा पार्टीकरण भएर सत्ता पक्ष जुन स्पिडमा गइरहेको छ त्यसै स्पिडमा जसरी प्रतिपक्षीको जुन भूमिका हुनु पर्थ्यो त्यो चाहिँ छैन।
प्रमुख राज्य उपप्रमुखलाई सेवा सुविधा र मर्यादा सहितको केही सम्मान छ।
गोविन्द नेपाल, सिंहदरबारको अधिकार जुन गाउँ गाउँमा आयो भन्ने कुरा छ, त्यसको ऐन कानुनहरू र त्यसको नियमावली बन्न बाँकी रहेको कारणले गर्दाखेरि स्थानीय सरकारले चाहिँ द्रुतगतिमा काम गर्न नसकेको आभास त हुन्छ नै। तर एउटा हामी केमा एउटा सन्तुष्ट छौँ भने कमसेकम 8 वर्ष लगाएर बनेको संविधानलाई ट्रेकमा ल्याउनका लागि जो 3 वटा निर्वाचन सम्पन्न भए त्यो सकारात्मक पक्ष हो। र भोलिका दिनमा छिटोभन्दा छिटो ऐन कानुन निर्माण गरेर प्रदेशलाई दिनुपर्ने अधिकार, स्थानीय निकायलाई दिनुपर्ने अधिकार र केन्द्रमा रहनुपर्ने अधिकारको छिनोफानो भइदियो भने सायद त्यो कामको द्रुत गतिले अगाडि बढ्छ भन्ने मलाई लाग्छ।
दलबहादुर, स्थानीय सरकार हामीले 20 वर्षमा पायौँ, 11 महिना भयो हामीले कुनै उपलब्धि पाएको छैन, समस्या चाहिँ नै हल भएको छैन। अब गठबन्धन सरकारले अब केही केही उपलब्धि गर्ला भन्ने आशा हो।
गगन खत्री हो। सरकार गठन भएको वा चाहिँ स्थानीय निकाय अब प्रदेशको निर्वाचनदेखि लिएर सङ्घीय सरकार गठन सम्बन्धीका चाहिँ निर्वाचन, तिन तहका निर्वाचन भएर अहिलेको चाहिँ सङ्घीय लोकतान्त्रिक गणतन्त्र अगाडि बढाउने काम भएको छ। अब त्यस्तो उपलब्धिमूलक भन्दाखेरि अब यो मेरो विचारमा अहिले नै उपलब्धि गिनाउन अथवा यसको चाहिँ काम चाहिने अब भए नभएको चाहिँ अहिले समीक्षा गर्ने पर्ने बेला भएको जस्तो मलाई लाग्दैन। किनभने यदि संविधान बनेको हुन्थ्यो, हिजोकै अवस्थामा निर्वाचनहरू हुन्थ्यो भने अब एउटा सरकारले काम देखाउनलाई सय दिन इत्यादि के भन्ने चलनहरू पनि थियो। तथापि यो नयाँ चाहिने संविधान, नयाँ संविधानलाई लागू गर्नुपर्ने कुराहरूदेखि लिएर अब बजेट पनि चाहिने निकासा गर्न नपाएको अवस्थामा अहिले नै चाहिने उपलब्धि यो भयो भनेर भन्न नमिले तापनि अब एक प्रकारको जनतामा एउटा थाई सरकार 5 वर्षमा चल्छ, यो बिचमा मिलिजुली हुने, सरकार ढल्ने, सरकार बन्ने, यो ठुलो समस्याबाट जो आजित नेपाली जनता थियो त्योबाट चाहिँ पार पाएको एउटा आभास यो सरकारले दिएको छ।
न विश्लेषण र विचार शुक्लफाटा समाचार। तपाईँ अहिले शुक्लफाटा एफएम 99.4 मेगाहर्ज, बारसिङ एफएम 102.2, बझाङको सैपाल एफएम 100.6, बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रोबाई लिप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको।
नयाँ संविधानले अपाङ्गता भएकाहरूको अधिकार सुनिश्चित गरेको छ।
अपाङ्गता भएका व्यक्तिको संरक्षण, सशक्तिकरण र विकासको लागि कानूनद्वारा विशेष व्यवस्था गर्न सकिने
समावेशी सिद्धान्तका आधारमा सहभागिता र समतामूलक समाज निर्माणको घोषणा।
अपाङ्गता भएका व्यक्तिहरूलाई कुनै पनि प्रकारको भेदभाव नगरिने
कानून बमोजिम निशुल्क उच्च शिक्षा पाउने
दृष्टिविहीनहरूलाई ब्रेल लिपि अन्यका हकमा सांकेतिक भाषाको माध्यमबाट शिक्षा पाउने व्यवस्था
राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट एक एक जना निर्वाचित हुने ग्यारेन्टी
अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रति सचेत हौं
नेपाल सरकार सूचना तथा संचार मन्त्रालय।
महिला वर्गमा हुने ब्रेस्ट, युट्रस, ओभरी, सर्भिक्स जस्ता क्यान्सर र अरू घातक रोगको जोखिम बढ्दै गएको छ। यसले हामीलाई शारीरिक तथा मानसिक असर मात्र नभई हाम्रो परिवारमाथि ठूलो आर्थिक प्रभाव पनि पार्न सक्दछ। यस्ता अवस्थाबाट बच्नको लागि हामीले स्वास्थ्यमा खास ध्यान दिई नियमित रूपमा स्वास्थ्य परीक्षण गर्नुका साथै यस्ता घातक रोग विरुद्ध मिल्ने बीमा योजना लिनुपर्छ। यो सबै कुरा ध्यानमा राखी मेटलाइफले ल्याएको छ लाइफ केयर, महिला सम्बन्धित 10 घातक रोगहरू विरुद्ध रक्षा वरण र आर्थिक सुरक्षा सहितको जीवन बीमा। थप जानकारीको लागि LC टाइप गरी 32288 SMS पठाउनुहोस्। मेटलाइफ, तपाईँसँगै जीवनमा अघि बढ्दै।
भारतका वाइजम्यान, अक्सिजन, UBI, IDBI, मुथुट फाइनान्स, एक्सिस र यस ब्याङ्कबाट सजिलै नेपालमा आइएमई गर्न सकिने। थप जानकारीका लागि 01-44-30-600-44-44-515।
हार्दिक बधाई। भैजनाथ भूतपूर्व सैनिक सामुदायिक संस्थाका अध्यक्ष गङ्गादत्त भट्टजीले झलारी बजारमा ₹2,00,000 बराबरको 3.5 तोला सुन सहितको झोला भेट्टाउनु भएको र झोलाभित्र रहेको सुनको बिल अनुसार सम्बन्धित व्यक्तिको खोजबिन गरी सुन सहितको झोला सम्बन्धित व्यक्तिलाई बुझाई सैनिक मर्यादाको कर्तव्य पालन गरी सबै सैनिकहरूको शिर उच्च हुने काम गरेकोमा उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछौ। वैश्यनाथ भूतपूर्व सैनिक सामुदायिक संस्था परिवार झलारी कञ्चनपुर।
विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी खबर। जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लामा सञ्चालित विकास निर्माणका कामबारे जानकारी दिन सम्बन्धित निकायलाई निर्देशन दिएको छ। गृह मन्त्रालयको निर्देशन अनुसार जिल्लामा सञ्चालित विकास निर्माणका कामको प्रगतिबारे जानकारी लिन सबै स्थानीय तह र सरकारी कार्यालयलाई पत्रचार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक कुमार आचार्यले बताउनुभयो। जिल्लामा सञ्चालित विकास निर्माणका कामको सफलता भएको मिति म्याद थप भए थप्नुको कारण अहिलेसम्मको प्रगति लगायतका विषयमा जानकारी सहितको माग गरेको प्रशासनले जनाएको छ। पत्र पुगेको 3 दिनभित्र विवरण पठाउन निर्देशन दिए अनुसार विवरण सङ्कलन भइरहेको जनाइएको छ। जिल्लाका विकास निर्माणका कामको विवरण सङ्कलन भएपछि काममा ढिलाइ भएका योजनाबारे छलफल गरिने सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो। गृह मन्त्रालयले विकास निर्माणका काममा ढिलाइ गर्ने निर्माण व्यवसायीहरूलाई कारवाही गर्ने बताएको छ।
बाजुराको हिमाली गाउँपालिका वडा नम्बर 2 एक दम्पति र 6 वर्षदेखि गाउँलेको उत्पीडनमा परेका छन्। निकट तथा दुर्गम हिमाली गाउँपालिकाको वडा नम्बर 2 नातिखोलामा बस्ने 60 वर्षीय जयलाल बुढाको परिवारलाई गाउँले दलित भएको भन्दै हरेक सामाजिक क्रियाकलापमा अलग्याएका छन्। जयलाल बुढाका श्रीमती रिमकला बुढाले हिमाली गाउँपालिकाको हालको गाउँपालिका केन्द्र रहेको धुलाचौरमा विगतमा नाति नातिनीलाई बोर्डिङ स्कुलमा भर्ना गरी पढाउन बस्दा दलितको हातको पानी खाएको भन्दै गाउँले उहाँको परिवारलाई अलग्याएका हुन्। दलित नाजायज सम्बन्ध राखेको भन्दै गाउँले कुटपिट गरी सामाजिक रूपमा अलग्याएको दम्पतिले बताएका छन्। गाउँलेबाट लखेटिएपछि बुढा दम्पति जङ्गलको नजिकैको एक सानो छाप्रो बनाएर बस्दै आउनु भएको छ। गाउँले गाउँमा जान तथा उहाँका छोराछोरीलाई समेत भेट्न दिएका छैनन्। आफूहरूलाई छोराले भेटेमा समेत उनीहरूलाई गाउँले कुटपिट गर्ने गरेको जयलाल बुढाकी श्रीमती रिमकला बुढाले बताउनुभयो। हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले दम्पतिका परिवारलाई दुःख दिनेलाई कारवाही गर्ने प्रतिबद्धता जनाउनु भएको छ। वडा नम्बर 2 वडा सदस्य बासलाल बुढालाई गाउँमा यो समस्या मिलाएर दम्पतिलाई ससम्मान गाउँको सामाजिक कार्यमा समावेश गर्न पनि अध्यक्ष मल्लले आग्रह गर्नुभएको छ।
दार्चुलाका 9 स्थानीय तहहरूमा न्यायिक समिति गठन भएर कार्य सम्पादन सुरु गरेसँगै उजुरीको संख्या बढ्दै गएको छ। 2 नगरपालिका र 7 गाउँपालिका रहेको दार्चुलाका स्थानीय तहहरूमा पारिवारिक कलह, घरेलु हिंसा, महिला हिंसा, आर्थिक लेनदेन, योजना विवाददेखि लिएर बहुविवाहसम्मका मुद्दाहरू पर्न थालेको अपिहिमाल गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक उर्मिला बोहराले जानकारी दिनुभयो। संविधानले न्यायिक समितिलाई कानुन बमोजिम हाम्रो अधिकार क्षेत्रभित्रका विवाद निरूपण गर्न गाउँपालिका वा नगरपालिकाले उपाध्यक्षको संयोजकत्वमा 3 न्यायिक समिति गठन गर्ने प्रावधान अनुसार समिति गठन भएर विवाद समाधान गर्ने काम भइरहेको हो। हालसम्म 9 स्थानीय तहमा गरी झन्डै 60 बढी उजुरी परेका छन्। दिने हो जसो विभिन्न विवादहरू आउन थालेसँगै कानुनी ज्ञानको अभाव र अन्यलता एवं विभिन्न समस्याहरूका कारण न्याय सम्पादनमा समस्या भइरहेको न्यायिक समिति संयोजक एवं मालिका अर्जुन गाउँपालिकाका उपप्रमुख पुष्पा अवस्थीले बताउनुभयो। न्यायिक समितिमा आएका उजुरीहरूलाई मिलाउन नसकेको अवस्थामा जिल्ला प्रहरी कार्यालय र अदालततिर पठाउने गरिएको छ।
कञ्चनपुरको शुक्लफाटा नगरपालिका 7 चुरी पर्वतको काखमा रहेको सुनदेवी ताल मनमोहक रहेको छ। चारैतिर पहाड र घना सालको वनले घेरिएको यस तालको मनमोहक दृश्यले यहाँ पुग्ने पर्यटकलाई मन्त्रमुग्न पार्दछ। नगरपालिकाको झलारी बजारदेखि करिब 15 किलोमिटरको दूरीमा रहेको तालसम्म पुग्नका लागि 8 किलोमिटर सवारीका साधनमा जान सकिन्छ। त्यसभन्दा माथिको चुरे क्षेत्रका खरे खोला छिचुल्दै चुरे पहाड उक्लिँदै पैदल यात्रा गर्नुपर्दछ। नगरपालिकाले बस्ती रहेका क्षेत्रसम्म सडकको स्तर उन्नतिको गरे पनि हालसम्म पुग्न सडक निर्माण भइसकेको छैन। सुनदेवी ताल क्षेत्रमा भक्तजनहरूले सुनदेवीको दर्शनका लागि जाने गरेका छन्। स्थानीय विद्यालयका विद्यार्थी वनभोजका लागि जाने गर्दछन्। यातायातको असुविधा र प्रचार प्रसारको अभावले यस क्षेत्रमा आन्तरिक पर्यटन मात्र जाने गरेका छन्। यस ताल 700 मिटर लम्बाइ र 400 मिटर चौडाइमा फैलिएको छ। तालमा रहेको पानी सुनजस्त एकनाशको पहिलो देखिने भएकाले यस तालको नाम सुनदेवी रहन गएको स्थानीयहरूले बताएका छन्।
अछामको मुख्य व्यापारिक केन्द्र साफेबगर बजारभित्रको सडक निर्माणको कार्यमा ढिला सुस्ती भएको छ। बजारभित्रको 350 मिटर लम्बाइको सडक कालोपत्रे गर्ने कार्य एक वर्षदेखि अल्पत्र अवस्थामा रहेको छ। सडक निर्माणमा ढिलाइ हुन थालेपछि स्थानीयवासी आक्रोशित हुन थालेका छन्। स्थानीयवासीले ठेकेदारको मनपरीका कारण आफूहरूले हिउँदमा धुलो र बर्सातमा हिलोको समस्या भोग्नु परेको व्यापारी रूपबहादुर कुँवरले बताउनुभयो। यही सडकमा केन्द्रदेखि प्रदेशका सांसद हिँड्छन् तर सडक अहिलेसम्म किन बनेन भनेर कसैले चासो देखाएनन् कुँवरले भन्नुभयो। जिल्ला समन्वय समितिका सभापति र साफेबगर नगरपालिकाका प्रमुख समेत यही बजारमा बस्छन् तर तर सडकप्रति ध्यान भने कसैको छैन। सम्बन्धित निकायलाई थप जिम्मेवार बनाउन कडा दबावमूलक कार्यक्रम गर्ने अर्का व्यापारी पूरण कुँवरले बताउनुभयो। सडक एक महिनाभित्र कालोपत्रे गरिसक्ने गरी 2074 जेठमा सम्झौता भएको थियो। रु 80 लाखको लागतमा कालोपत्रे हुन लागेको सडक एक वर्ष बित्न लाग्दा समेत सडकको साइडका नाली बनाउने काम मात्र सकिएको छ। काम गर्ने जनशक्तिको अभाव र आवश्यक स्रोत साधनको अभावका कारण देखाउँदै निर्माणमा ढिलाइ भएको सडक निर्माणको जिम्मा लिएका केएम निर्माण सेवाका सञ्चालक टङ्क कुँवरले जानकारी दिनुभयो।
देशभरका 753 स्थानीय तहमध्ये अमरगढी नगरपालिका डडेलधुरा नगर डाटा पोर्टल तथा सूचना प्रविधि केन्द्र स्थापना गर्ने दोस्रो बनेको छ। नगरपालिकाले शुक्रबार सूचना प्रविधि केन्द्रको शुभारम्भ गर्दै सूचना प्रविधि केन्द्र स्थापना गर्नेमा देशभरमै दोस्रो स्थानीय तह बनेको हो। पहिलो स्थानीय तहका रूपमा अछामको साँपीबगर नगरपालिका सूचना प्रविधि केन्द्र स्थापना भइसकेको छ। नगर डाटा पोर्टल तथा सूचना प्रविधि केन्द्रको शुक्रबार प्रदेश नम्बर 7 आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले उद्घाटन गर्नुभएको थियो। स्थानीय नागरिकलाई सुसूचित पार्ने र नगरका हरेक गतिविधिहरूलाई सूचना प्रविधिसँग अपडेट गराउने उद्देश्यले सूचना प्रविधि केन्द्र स्थापना गरिएको नगरपालिकाले जनाएको छ।
अब राष्ट्रिय खबर। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जेठ महिनाभित्रै सबै तहमा कर्मचारीको उचित व्यवस्थापन गर्ने बताउनु भएको छ। मन्त्री पण्डितले सरकारले संघीयताको व्यवस्थापनका लागि असार महिनाभित्र प्रशासनिक संक्रमणकाल अन्त्य गर्ने लक्ष्यका साथ काम गरिरहेको दावी गर्नुभयो। आज काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री पण्डितले स्थानीय प्रदेश र केन्द्रमा कर्मचारीको उचित व्यवस्थापनका लागि सरकारले 90% काम सम्पन्न गरिसकेको जानकारी दिनुभयो। मन्त्री पण्डितले सरकारबारे नकारात्मक टिप्पणी गर्न पनि नगर्न पनि चेतावनी दिनुभयो। संहिताको व्यवस्थापनका लागि काम गरिरहँदा पनि सरकारलाई संहिता विरोधीको आरोप लगाएकोमा मन्त्री पण्डितले आपत्ति जनाउनुभयो। मन्त्री पण्डितले आफ्नो सम्पत्ति विवरण चित्त नबुझे बैङ्कमै गएर हेर्ने छुट सबैलाई रहेको पनि स्पष्ट पार्नुभयो। 2070 सालमा पहिलोपटक आफू मन्त्री भइसकेको र ससुरालीले दिएको जग्गा नै आफ्नो सम्पत्तिको स्रोत भएकाले यसमा अनावश्यक टिप्पणी नगर्न पनि उहाँले आग्रह गर्नुभयो।
स्वास्थ्य राज्य मन्त्री पद्मा आर्यले स्वास्थ्य क्षेत्रमा जरा गाडेर बसेको ठेकेदारी प्रथाको अन्त्य गर्ने बताउनु भएको छ। स्वास्थ्य कार्यालयका भवन निर्माणदेखि औषधि खरिदको जिम्मा लिने तर समयमा काम पुरा नगर्नेहरूलाई उहाँले कारवाही गर्ने बताउनुभयो। पाल्पा व्यापार सङ्घको प्रथम साधारण सभा तथा अधिवेशनको आज तानसेनमा उद्घाटन गर्दै काम गर्ने जिम्मा लिएर 3-4 वर्षसम्म पनि काम नगर्नेहरूलाई कारवाही गर्ने उहाँले बताउनुभयो। उहाँले स्वदेशी उत्पादनलाई बढावा दिने गरी सरकारले योजना बनाएर अगाडि बढेको जानकारी दिनुभयो। स्वदेशी भन्दा विदेशी उत्पादनलाई बढावा दिने ठेकेदारहरू कर्मशः सरकारले निरुत्साहित गर्ने उहाँको भनाइरहेको थियो।
राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाएको छ। पार्टीका नेता महेन्द्र राय यादवले संविधान संशोधन गर्ने लगायतका आफूहरूको माग सम्बोधन नगरे सरकारलाई समर्थन गरिरहन नसकिने बताउनु भएको हो। शनिबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले मुलुकलाई अघि बढाउन प्रतिपक्षलाई पनि साथमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिनुभयो। नेता यादवले विकास निर्माणको कामलाई अघि बढाउन पनि सरकारले सबैलाई मिलाएर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो। नेता यादवले सरकारले विकासको सपना देखाए पनि त्यसलाई काम गरेर देखाउन नसकेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो।
अब खेल खबर। सुर्खेतमा जारी कर्णाली प्रिमियम लिग केपिएल टी20 क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। शनिबार भएको फाइनलमा शक्ति गौचनको कप्तानीमा रहेको रूपन्देही 11 37 रनले पराजित गर्दै विभागीय टोली आर्मीले केपिएलको पहिलो सिजनको उपाधि जितेको हो। उपाधिसँगै आर्मीले 3,00,000 रुपियाँ नगद पुरस्कार र ट्रफी प्राप्त गरेको छ। उपविजेतामा सीमित भएको रूपन्देहीले नगद 1,50,000 रुपियाँसहित ट्रफी प्राप्त गरेको छ। टस जितेर रूपन्देहीले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आर्मीको सुरुवात राम्रो रहन सकेन। उसले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 132 रनको स्कोर मात्र बनाउन सक्यो। आर्मीका लागि ओपनर सागर कुनले 38, कप्तान विनोद भण्डारीले 28 र राजेश पुलामीले 22 रनको योगदान दिएका थिए। पोलिङतर्फ रूपन्देहीका विकास श्रेष्ठले 3 तथा बसिर अहमद, विक्रम भूषाल र सन्दीप सुनारले 1-1 विकेट लिएका थिए। 133 रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको रूपन्देहीले 17.5 ओभरमा अल आउट हुँदै 95 रन मात्र बनाउन सक्यो।
अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि।
कञ्चनपुरको भीमदत्त नगरपालिकालाई जोड्ने जैविक र पर्यटन मार्ग निर्माण कार्य सुरु कञ्चनपुरका निजी विद्यालयका विद्यार्थी सामुदायिक विद्यालयतर्फ आकर्षित
उग्रतारा सार्वजनिक यातायात समिति टनिद्राको बसमा आग लागि दार्चुलाका स्थानीय तहहरूमा न्यायिक समिति गठन भएसँगै गुजरीको संख्या बढ्दै
जेठभित्रै सबै तहमा कर्मचारी व्यवस्थापन गर्न सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको भनाई आफ्नो माग सम्बोधन नगरे सरकारलाई समर्थन नगर्ने राजपाको भनाई
र सुर्खेतमा जारी कर्णाली प्रिमियर लिग केपिएल टी20 क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबलाई
हस् त यसका साथै यो समाचार बुलेटिन यहीसकिन्छ तपाईँको गाउँठाउँ पनि कुनै घटना समाचार भए 99525574 टिपाउन सक्नुहुनेछ हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्नेछौँ प्रविधिमा साथ दिने प्राविधिक मित्र मोहन पूजाजीलाई धन्यवाद